Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplu Cha, Rexi Duituplu, Sat Megahertz. अरू प्रदेशको तुलनामा कर्णाली प्रदेश भूकम्पको बढी जोखिममा. बृन्दनगरका 68% घर भवन आचार संहिता अनुसार बनेको नगरपालिकाको तथ्याङ्क.
केन्द्र सरकारले प्रदेश र स्थानीय तहलाई योजना हस्तान्तरण गर्न आलटाल गरेको कंग्रेस नेता महतको आरोप. कंग्रेसको नेतृत्वमै समस्या रहेको भनाई.
9 दिनदेखि अनशन र डाक्टर गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दै माग पूरा गर्न सरकारले चासै देखाएन.
र नेपाल समूह विजेता बन्दै T20 महिला क्रिकेटको सेमी फाइनलमा प्रवेश. 3-star खप्तड गोल्ड कप फुटबलको फाइनलमा. हिमाल पहाड तराई कोही छैनन् पराई. बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विशीको नमस्कार. तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ.
अब खबर विस्तारमा. भूकम्प सुरक्षा दिवस 2075 विविध कार्यक्रम गरी सुर्खे सहित देशैभर मनाइएको छ. विपदबाट सुरक्षित हुने नागरिक अधिकार पूरा गर्न जिम्मेवार संघ प्रदेश र स्थानीय सरकार भन्ने मूल नारासहित विविध कार्यक्रम गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको हो. दिवस मूल समारोह सुर्खेतले गरेको कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सेगदेलले प्राकृतिक रूपमा आउने विपदबाट बस्न समयमै संयमता अपनाउनु पर्नेमा जोड़ दिनुभएको छ. यसैबीच सुर्खेतको वीरेन्द्रनगरमा निर्माण भएका नयाँ संरचना मध्ये 68% संरचना मात्रै मापदण्ड अनुसार निर्माण भएको पाएको छ. कर्णाली प्रदेशको राजधानी भएसँगै घर तथा सार्वजनिक संस्था बन्ने क्रम बढेको भए पनि नगरपालिकामा बन्ने सबै संरचना मापदण्ड अनुसार निर्माण हुन नसकेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बताउनुभयो. नगर प्रमुख सुवेदीले भवन संहिता अनुसार नै संरचना निर्माण गर्नका लागि आवश्यक परामर्शको तयारी भएको बताउनुभयो. वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले भूकम्प प्रतिरोधी भौतिक संरचना बनाउन स्थानीय तह र व्यक्तिबीच समन्वय हुनुपर्नेमा जोड़ दिनुभएको छ. राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दीपक बस्नेतले पूर्वी क्षेत्रको तुलनामा पश्चिमी क्षेत्र भूकम्पको जोखिममा रहेको भन्दै नयाँ बन्ने संरचनालाई भूकम्प प्रतिरोधी बनाउन स्थानीय तहकै नीतिमै कडाई गर्नुपर्ने बताउनु भएको छ. संघीय आयोजना कार्यान्वयन इकाई कार्यालय सुर्खेतका इन्स्ट्रक्चर इन्जिनियर रामकृष्ण आचार्यले अन्य घरको तुलनामा भूकम्प प्रतिरोधी घरमा लगानी बढी भए पनि भूकम्प प्रतिरोधी घर बनाउँदा दीर्घकालीन फाइदा हुने बताउनु भएको छ. कार्यक्रम दिवस मूल समारोह समिति सुर्खेतका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको हो.
नेपाली कंग्रेसका केन्द्रीय सदस्य डाक्टर रामशरण महतले संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई योजना सुम्पिन कुञ्जिसै गरेको बताउनु भएको छ. पूर्व अर्थमन्त्री समेत रहनुभएको कंग्रेस नेता डाक्टर महतले केन्द्रीय सरकारले अघि बढाएका योजनाहरू रोकिएकोमा आपत्ति जनाउँदै अब ती योजनाहरू स्थानीय र प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने बताउनुभयो.
सिंचाईका, स्वास्थ्यका, सडकका अनेक अनेक योजनाहरू चाहिँ केन्द्रीय योजनामा थिए. अब ती सब पहिले रोकिएको छ. कि स्थानीय सरकारलाई हस्तान्तरण गर्नु पर्थ्यो, कि प्रदेश सरकारलाई हस्तान्तरण गरेर रकम पनि हस्तान्तरण गरिदिनु पर्थ्यो. अब रकम पनि हस्तान्तरण गरेको छैन, योजना पनि हस्तान्तरण गरेको छैन, केन्द्रले पनि त्यसलाई कायम गरेर चाहिँ अगाडि बढाएको छैन. ती सबै व्यवहारिसी अवस्थामा, असरल अवस्थामा छन्. जनताले सुविधा पनि पाएका छैनन् अनि विकास खर्च पनि भएको छैन. त्यसलाई केन्द्रबाटै सम्पन्न नहुन्जेलसम्म निरन्तरता दिन्छौँ भनेर भन्नु पर्थ्यो. अनि नयाँ योजनाहरू चाहिँ प्रदेशले, स्थानीय सरकारले ल्याउन्.
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेपाली कंग्रेस सुर्खेतले आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा नेता डाक्टर महतले आफू अर्थमन्त्री हुँदा मध्यपश्चिमवासीलाई केन्द्रबिन्दु राखेर विकास गरेको दावी गर्नुभयो. नेता महतले पार्टीमा गुट छ भनेर मात्र नहुने भन्दै पार्टीमा हावी भएको व्यक्तिवादी प्रवृत्तिलाई हटाएर पार्टीको नेतृत्व सुधार गर्नुपर्ने उल्लेख गर्नुभयो.
काङ्ग्रेसलाई कसरी अगाडि बढाउने भन्ने कुरो हामीले आफ्नो व्यवस्थापन सुधार गर्नु पर्यो, नेतृत्व सुधार गर्नु पर्यो. नेतृत्वमा कमी कमजोरी धेरै देखिए, गुटबन्दी छ भनेर हामी सबैले भनिराखेका छौँ। यसलाई कसरी न्यूनीकरण गर्ने? नेतृत्वबाट सुरु हुनु पर्यो। नेताले नै गुटबन्दी नगरेपछि अरूलाई गुटबन्दी गर्ने कर लाग्दैन। व्यक्तिवादी प्रवृत्ति समाप्त हुनु पर्यो। पार्टीलाई सुधार गर्नको लागि नेतृत्वलाई नै गुटबन्दी होइन, सबैलाई समेट्ने, सबैको योग्यता अनुभवको आधारमा जिम्मेवारी दिने, इतिहासमा योगदानको आधारमा जिम्मेवारी दिने।
कार्यक्रममा नेपाली कंग्रेसका अर्क केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीको नेतृत्वको कारण कंग्रेस कमजोर भएको बताउनुभयो। नेता भण्डारीले दुई तिहाईको सरकार स्वेच्छा जारी ढंगबाट चलिरहेको भन्दै सरकारबाट जनताले सामान्य न्याय र विकासको आशा मारिसकेको बताउनुभयो। कार्यक्रममा नेपाली कंग्रेस सुर्खेतका पार्टी सभापति कमलराज रेग्मीले हार भयो भनेर निराश हुनुभन्दा आगामी चुनावमा बहुमत ल्याउने गरी अघि बढ्नुपर्नेमा जोड़ दिनुभएको छ। कार्यकर्ता भेटघाट कार्यक्रममा कर्णाली प्रदेश सभाका सदस्य यज्ञबहादुर विशी, कंग्रेसका क्षेत्रीय सभापति, त्यसै गरी भातृसंघ संगठनका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सुर्खेतका दीपकसिंह ठकुरीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बर्दियाबाट एकजनालाई पक्राउ गरेको छ। बर्दियाको मधुबन नगरपालिका तीनबाट युवराज गिरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। बर्दियामा पक्राउ परेका गिरी बाँकी प्रहरीलाई बुझाउने क्रममा भाग्न खोजेपछि प्रहरीले बायाँ खुट्टाको घुँडा तल गोली चलाएको छ। बाँकेका एसपी अरूण पौडेलले खुट्टामा गोली लागेका गिरीको अवस्था सामान्य रहेको बताउनु भएको छ। गत पुष 26 गते बाँकेको कोहलपुरमा नेपाल प्रहरीको असी पदमा भर्ना हुन सुर्खेतबाट कोहलपुर पुगेका ठकुरीको कोहलपुरमा गोली हानी हत्या भएको थियो। हत्यामा संलग्न रहेको आरोपमा प्रहरी भरत शाहीलाई केही दिन अघि सुर्खेतबाट पक्राउ गरिएको थियो। शाहीको बयानका आधारमा प्रहरीले गिरीलाई पक्राउ गरेको हो।
नेपाल भूकम्पका हिसाबले विश्वको 11 स्थानमा रहेको छ। समग्र देश नै भूकम्पको जोखिममा रहे पनि अरू प्रदेशको तुलनामा कर्णाली प्रदेशमा अझ बढी जोखिम रहेको विज्ञहरूको भनाइ छ। विकट भौगोलिकता अवस्था र कमजोर आर्थिक अवस्था लगायतका कारण पनि यो प्रदेश अरू प्रदेशको तुलनामा बढी जोखिममा रहेको छ। 2072 साल वैशाख 12 गते गोर्खाको बारपा केन्द्रबिन्दु भएर गएको भूकम्पले झन्डै 9,000 भन्दा धेरैको ज्यान लिएको थियो। त्यो भूकम्पबाट 8,00,000 भन्दा बढी निजी घर ध्वस्त भयो भने 200 भन्दा धेरै प्रातात्विक सम्पदा भत्किएको सरकारी तथ्याङ्क छ। नेपालमा हरेक 80 वर्षदेखि 100 वर्षको अन्तरालमा 6-8 रेक्टर स्केलको भूकम्प जाने गरेको पाइएको छ। यसै सन्दर्भमा हाम्रा साथी केशव ढकालले भूकम्प प्रविधि राष्ट्रिय समाज विद्यालय सुधार निर्देशक नारायण मरासनीलाई बुटोलदेखि पश्चिम नेपाल नै भूकम्पको बढी जोखिममा रहेको भनिन्छ नि भनेर सोध्नु भएको छ।
अहिलेसम्म यो विज्ञानले पनि पत्ता लगाउन नसकेको कुरा के छ भने भूकम्प ठ्याक्कै कहिले कहाँ कत्रो जान्छ कुन समयमा भनेर चाहिँ भन्न सक्ने अवस्था छैन। भूकम्प जाने सम्भावनाको चाहिँ आकलन गर्ने भनेको चाहिँ विगतमा गएका भूकम्पहरू, पछाडि हाम्रो जमिनको अवस्थिति कस्तो छ भन्ने हिसाबले चाहिँ आकलन गर्ने हो। त्यसरी हेर्दाखेरि नेपाल चाहिँ नेपाल मात्रै होइन, यो म्यानमारदेखि तपाईँको इरानसम्मको यो हिमालयन क्षेत्र भनेको भूकम्पीय हिसाबले एकदम जोखिमपूर्ण अवस्थामा रहेको ठाउँ हो। नेपालको सन्दर्भमा पनि यो पूर्वदेखि पश्चिम नै भूकम्प जाने सम्भावनाको हिसाबले उस्तै तर पूर्वतिर मात्रै विगतमा भूकम्प गइरहेको अवस्था छ। तर पश्चिममा चाहिँ 1505 विक्रम सम्वत 1505 ठुलो भूकम्प गए पछाडि त्यति ठुलो सानसाना चाहिँ गएका छन् तर त्यति ठुलो भूकम्प गएको देखिँदैन। अनि त्यो भएको हुनाले वैज्ञानिकहरूले चाहिँ यसमा अध्ययन गर्ने भूगर्भ विज्ञहरूले चाहिँ भनेको कुरा के हो भने त्यस कारणले पश्चिमतिर जाने सम्भावना चाहिँ बढी छ। यो सम्भावनाको कुरा मात्रै हो, त्यस कारणले सम्भावना चाहिँ बढी हो भनेर भनेको अवस्था हो।
हामीले विक्रम सम्वत 2055 सालदेखि भूकम्प सुरक्षा दिवस मनाइरहेका छौँ तर प्रभावकारी हुन सकेन भन्ने गुनासो पनि आइरहेछ।
कर्णाली प्रदेश नै म अस्ति भर्खर जुम्ला पुगेर आएँ, जुम्लामा गएर हेर्दाखेरि भूकम्पीय हिसाबले भूकम्प सुरक्षित घरहरूको हाम्रो पुर्खाले बरु कति राम्रोसँग गर्नुभएको रहेछ भन्ने उदाहरण चाहिँ त्यहाँ भएका भवनहरूमा देखियो। झ्याल ढोकाको माथि नस राख्ने, तल नस राख्ने, त्यसरी घर बनाएर राम्रोसँग बनाउने परिपाटी रहेछ पहिला। पछाडि जब चाहिँ यो सिमेन्ट नयाँ प्रविधि नयाँ सामग्री चाहिँ आयो, त्यस पछाडि त्यो प्रविधिलाई नयाँ सामग्रीसँग जोडेर हाम्रो भवनहरू संरचनाहरू बनाउने परम्परामालाई चाहिँ हामीले अगाडि बढाउन सकेनछौँ। त्यो त्यो सिप ज्ञानलाई चाहिँ नयाँ सामग्री र नयाँ प्रविधिसँग चाहिँ हामीले जोड्न नसकेको कारणले चाहिँ हामीले जति पनि त्यस पछाडि भवनहरू बने, संरचनाहरू बने, खास गरी गएको 100 वर्षमा ती पूर्ण रूपमा चाहिँ धेरै जसो संरचनाहरू चाहिँ हामीले कमजोर बनाएका छौँ भूकम्पको हिसाबले। हामीले 2045 सालको भूकम्प पछाडि हाम्रो भवन संहिता बन्यो, 2055 सालमा ऐनको रूपमा आयो, त्यस पछाडि फेरि बल्ल 5 वर्ष पछाडि 2060 सालमा सम्पूर्ण नगरपालिकाले लागू गर्ने भनेर निर्णय भयो। तर
2070 को कुरा गर्दा त अब व्यक्तिगत घर मात्र होइन सरकारी भवनहरू पनि त्यस अनुसारका नभएका त प्रशस्त उदाहरण यही छन् नि।
एकदम हो, किनभने हाम्रो 2060 सालभन्दा अगाडि जति पनि सरकारी भवनहरू बने तिनीहरू पनि भूकम्प प्रतिरोधी हिसाबले न डिजाइन भए न निर्माण भए, त्यसकारणले ती पनि सम्पूर्ण रूपमा चाहिँ कुनै न कुनै हिसाबले भूकम्पीय जोखिममा छन्। फेरि निर्माण हुँदाखेरि जो हाम्रो प्राविधिक क्षमता छ, इन्जिनियर हाम्रो कालीगढ मिस्त्रीहरू, उनीहरूलाई त्यो किसिमको ज्ञान सिप नदिएको हुनाले निर्माण गर्दा फेरि कमजोरी भएर पनि केही न केही कमजोरीहरू छन्।
मैले आम नागरिकले बुझ्ने गर्दा भन्दाखेरि यो भूकम्पीय जोखिम कम गर्न तत्काल के गर्नुपर्छ जस्तो लाग्छ यहाँलाई?
अब यो एकदम छोटो र सरल हिसाबले भन्दाखेरि 3 रणनीति अप्नाएर चाहिँ भूकम्पीय जोखिमलाई कम गर्ने हो। एउटा हामीसँग भवन संहिता छ, अब जति पनि निर्माणहरू हुन्छन् चाहे आवासीय होस् चाहे सरकारी अरू संरचनाहरू पनि हाम्रो भवन संहिता अनुसार चाहिँ डिजाइन गर्ने निर्माण गर्ने, त्यो भनेको अब कुनै पनि नयाँ बन्ने संरचनाहरू भूकम्पको हिसाबले जोखिममा रहन पाउँदैन, हुनु हुँदैन। एउटा अर्को भनेको जति पनि पुराना भवनहरू छन् तिनीहरू सबैको लेखाजोखा गरेर भूकम्प आउन सक्ने भूकम्पलाई ठेक्ने गरी त्यसलाई प्रबलीकरण गर्ने, रेट्रोफिटिङ गर्ने, हामीसँग त्यो टेक्नोलोजी पनि छ, त्यो गरेर जति पनि जोखिम अवस्थामा रहेका संरचनाहरू छन् तिनीहरूलाई बलियो बनाउने। तेस्रो भनेको चाहिँ आम समुदाय, हरेक व्यक्ति, परिवार, समुदाय, हाम्रो अहिलेको संरचना अनुसार वडा, नगरपालिका र प्रदेश सरकार र सङ्घीय सरकारले आफ्नो क्षेत्रबाट त्यो आउन सक्ने प्रकोप भूकम्पको लागि चाहिँ जुन्नको लागि पूर्व तयारी गरेर तयारी अवस्थामा रहने, त्यसको लागि चाहिँ स्वयंसेवकहरूको निर्माण गर्ने, हामीलाई चाहिने आपतकालीन सामानहरूको हरेक लेभलमा घरमा परिवारको हिसाबले, वडामा समुदायलाई सहयोग गर्ने हिसाबले, नगरपालिकामा सम्पूर्ण नगरपालिकालाई मा केही विपद आइलाग्यो भने नगरपालिकाले आफैले त्यसलाई चाहिँ सहयोग गर्न सक्ने, उद्धार राहत गर्न सक्ने, र त्यस्तै गरेर प्रदेशले आफ्नो प्रदेश अन्तर्गत केही भइहाल्यो भने त्यसलाई चाहिँ सम्हाल्न सक्ने, त्यसै गरी सङ्घीय सरकारले चाहिँ सम्पूर्ण नेपालमा सम्पूर्ण किसिमको प्रकोपको लेखाजोखा, सम्भावनाको लेखाजोखा गरेर तयारी अवस्थामा रहेर हामीले चाहिँ त्यसको लागि चाहिने सिप ज्ञान अभिवृद्धि गरेर बस्ने, त्यो नै हो।
हामीसँग छिमेक सरेफेरोसँगै राष्ट्रिय खबरहरू बाँकी नै छन्, अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले अरू प्रदेशको तुलनामा कर्णाली प्रदेश भूकम्पको बढी जोखिममा, वीरेन्द्रनगरका 68% घर भवन आचार संहिता अनुसार बनेको नगरपालिकाको तथ्याङ्क, केन्द्र सरकारले प्रदेश र स्थानीय तहलाई योजना हस्तान्तरण गर्न आलटाल गरेको कङ्ग्रेस नेता महतको आरोप, कङ्ग्रेसकै नेतृत्वमा समस्या रहेको भनाई लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। 9 दिनदेखि अनसन र डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ। अस्पतालले जारी गरेको सूचनामा केसीको स्वास्थ्य अवस्था निकै कमजोर हुँदै गएकाले उहाँकै सहमतिमा आईभी एन्टिबायोटिक औषधि दिन शुरू गरेको अस्पतालले जनाएको छ। उपचारमा संलग्न निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर विजेन्द्र कुमार शाहले केसीलाई अन्य कुनै पनि औषधि प्रयोग नगरेको बताउनु भएको छ। डाक्टर केसीले हालै संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित भई संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयकमा आफूसँग सरकारले गरेका सहमति समेट्नुपर्ने सहितका 6 बुँदे माग राखेर गएको पुस 25 गतेबाट इलाममा 16 पटक सत्याग्रह सुरु गर्नुभएको हो। डाक्टर केसीको अनसन नौ दिन पुग्दा पनि सरकार मौन रहेको केसीका समर्थकले बताएका छन्। डाक्टर शाहका अनुसार केसीलाई आइसियूमा राख्नुपर्ने भए पनि अस्पतालमा आइसियू नभएकाले उपचारमा समस्या देखिएको छ। उपचारका लागि डाक्टर केसी अन्यत्र जान नमानेपछि इलाम अस्पतालमै आइसियूको सेवा दिन तयारी समेत भइरहेको उहाँको भनाइ छ।
सुर्खेतको भेरीगङ्गा नगरपालिका छिन्चुमा 2 करोड रुपियाँको लागतमा चिस्यान केन्द्र निर्माण गरिने भएको छ। स्थानीय कृषक उत्पादनलाई लक्षित गर्दै कर्णाली प्रदेशमै पहिलो चिस्यान भण्डार निर्माण थालिएको हो। 2.9 करोड लागतमा बन्न लागेको चिस्यान केन्द्रबाट कर्णाली प्रदेशका धेरै जसो जिल्लाहरूमा किसानहरू लाभान्वित हुने जनाइएको छ। भेरीगङ्गा नगरपालिका 12 रहेको नारी जागरण बहुद्देशीय कृषि समूहको पहलमा आयोजना निर्माण गर्न लागेको हो। चिस्यान केन्द्र निर्माणपछि सुर्खेत लगायत कर्णाली प्रदेशका विभिन्न जिल्लामा उत्पादन हुने तरकारी फलफूल तरकारीको बिउ राख्न सकिनेछ। 200 मेट्रिक टन क्षमताको केन्द्रमा 50 मेट्रिक टन तरकारी, 50 मेट्रिक टन फलफूल तथा 100 मेट्रिक टन आलुको बिउ राखिने नारी जागरण बहुद्देश्य कृषि सहकारी समूहका अध्यक्ष लक्ष्मी पौडेलले जानकारी दिनुभयो।
दाङको घोराई स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीले पेसागत सुरक्षा र अस्पताल सुधारको 8 बुँदे माग राखेर कार्यालयमा ताला लगाएका छन्। कर्मचारी संघर्ष समितिको आह्वानमा कर्मचारीले प्रतिष्ठानको केन्द्रीय कार्यालयका साथै प्रशासनिक कक्षमा ताला लगाएका हुन्। प्रशासनिक काम ठप्प पारेका कर्मचारीले माघ 3 गते आजदेखि इमर्जेन्सी प्रसूति बाहेकका सबै सेवा बन्द गर्ने घोषणा पनि गरेका छन्। कर्मचारीले साविकको राप्ती उपक्षेत्रीय अस्पताल विकास समितिमा कार्यरत कर्मचारीलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समायोजन गर्नुपर्ने, करार सेवामा कर्मचारी र चिकित्सकलाई हटाउन नपाइने, साउनदेखि रोकीको तलब दिनुपर्ने लगायतका माग राखेका छन्।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेका सबै स्थानीय तहले 172 कानून निर्माण गरेका छन्। 5 नगरपालिका र 4 गाउँपालिका गरी 9 स्थानीय तह रहेको सुर्खेतमा 172 कानून निर्माण गरिएका हुन्। त्यही अनुसार कानूनकै आधारमा नगर तथा गाउँपालिकाले आआफ्नो कार्य सञ्चालन गरिरहेको जनाइएको छ। प्राथमिकताको आधारमा ऐन कानूनहरू बनाइएको छ। सबै नगर तथा गाउँपालिकाले आर्थिक ऐन, नगर तथा गाउँसभा सञ्चालन कार्यविधि, शिक्षा, सहकारी, स्वास्थ्य, कृषि ऐन बनाइसकेका छन्। सबैभन्दा धेरै वीरेन्द्रनगर नगरपालिकाले 34 कानून बनाएको छ भने सबैभन्दा कम पञ्चपुरी नगरपालिकाले 7 बनाएको छ। यसै गरी लेगबिस नगरपालिकाले 12, भेरीगङ्गा नगरपालिकाले 27, गुरुबाकोट नगरपालिकाले 15 कानून निर्माण गरेका छन् भने सिङ्गाड गाउँपालिकाले 11, ब्राहताल गाउँपालिकाले 10, चौकुनी गाउँपालिकाले 20 र सिम्ता गाउँपालिकाले 28 कानून बनाइसकेको सम्बन्धित गाउँपालिकाले जनाएका छन्। वीरेन्द्रनगर नगरपालिकाका प्रशासकीय अधिकृत दिपिन सुवेदीले सबैभन्दा पहिला नगरी नहुने कानूनहरू निर्माण गरिएको बताउनुभयो। उहाँले प्राथमिकताका आधारमा कानून र कार्यविधि बनाएर कार्य सञ्चालन भइरहेको भन्दै केही कार्यविधिहरू निर्माणको चरणमा रहेको जानकारी दिनुभयो।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा भएको भनिएको आर्थिक र नीतिगत भ्रष्टाचारको विषयमा छानबिन गर्न सरकारले उच्च स्तरीय समिति गठन गरेको छ। प्रधानमन्त्री स्तरीय निर्णयबाट विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डाक्टर भीमप्रसाद सुवेदीको अध्यक्षतामा छानबिन समिति गठन गरिएको हो। छानबिन समितिमा शिक्षा मन्त्रालयका सचिव खगराज बराल र विश्वविद्यालय अनुदान आयोगका सदस्य डाक्टर विकास अधिकारी सदस्य हुनुहुन्छ। समितिलाई छानबिन प्रतिवेदन बुझाउन 1 महिनाको समय दिएको छ। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारले कार्यकारी परिषदको निर्णय विपरीत काम गरेको, पदीय जिम्मेवारी विपरीत काम गरेको, विश्वविद्यालयलाई हानि पुर्याएको आरोप लगाएको छ। उपकुलपति र रजिस्ट्रारले एकअर्का विरूद्ध मुद्दा हालेपछि सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको हो। विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम विश्वविद्यालयमा दैनिक प्रशासनिक बाहेक अन्य कुनै काम नगर्न निर्देशन दिनुभएको छ।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरेफेरोसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। बाजुराको बुढीगङ्गा नगरपालिकाका 12 बालिकालाई बलात्कार गरेको आरोपमा 47 दलबहादुर थापालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। बाजुराका प्रहरी प्रमुख उद्यम सिंह भाटले गाई भैँसीलाई घाँस र पानी खुवाउन गोठमा गएको बेला बालिकामाथि बलात्कार भएको बताउनुभयो। भाटले दुवैजनाको स्वास्थ्य परीक्षण गरिसकेको भन्दै थापाले जबरजस्ती करनी गरेको स्वीकार गरिसकेको दावी समेत गर्नुभयो। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका तीनका वडाध्यक्ष भूपेन्द्र खत्रीले आफ्नो सबै सुविधा विद्यार्थीको शिक्षाका लागि खर्चने घोषणा गर्नुभएको छ। उहाँले आफूले पाउने तलब र भत्ता वडामा रहेका दुई सामुदायिक विद्यालयका अध्ययनरत विद्यार्थीका लागि रकम सहयोग गर्ने घोषणा गर्नुभएको हो। नगरपालिकाका बैठकमा प्राप्त हुने भत्ता समेत विद्यार्थीकै लागि सहयोग गर्ने खत्रीको भनाइ छ। यो रकम जगन्नाथ आधारभूत विद्यालय र हरिडेल भूमि आधारभूत विद्यालयका अति विपन्न विद्यार्थीको शिक्षाका लागि प्रदान गरिनेछ।
टी जिल्ला सदरमुकाम सिलगढीमा आग लागेका कारण तीन पसल जलेर पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। दिपाल सिलगढी नगरपालिका छमा आग लागि हुँदा स्थानीय बहादुर बोहराको कपडा तथा सिलाई कटाईको पसल, रञ्जन नेपालीको मोबाइल ग्यालरी तथा दीर्घ बिकोको सैलुन पसल जलेर नष्ट भएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता लालबहादुर धामीले आगलागीबाट भएको क्षतिको एकिङ विवरण भने आउन बाँकी रहेको बताउनुभयो।
भेरी खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। भारतको राजधानी दिल्लीमा चिसोका कारण पछिल्लो दुई हप्तामा 94 जनाको ज्यान गएको छ। दिल्ली सरकारले ज्यान गुमाउनेहरूमा घरबार नभएका व्यक्तिहरू रहेको जनाएको छ। दिल्ली वरपरका पहाड़ी क्षेत्रमा परेको हिउँका कारण दिल्लीमा चिसो बढ्नुका साथै जनजीवन कष्टकर बनेको छ। चिसोबाट बस्नका लागि दिल्ली सरकारले खासै पहल नगरेको भन्दै नागरिकले गुनासो गरेका छन्।
भेरी खबरमा अब लागौं खेल खबरतर्फ। थाइल्याण्डमा जारी टी ट्वेन्टी महिला क्रिकेटमा नेपालले समूह विजेता बन्दै सेमी फाइनल प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टोली थाइल्याण्डको ए टोलीलाई 9 विकेटले हराउँदै शानदार विजय सुरुवात गरेको हो। थाइल्याण्डले दिएको 20 रनको लक्ष्य नेपालले 3.3 ओभरमा एक मात्र विकेट गुमाएर पूरा गर्यो। टस जितेर पहिला ब्याटिङ गरेको थाइल्याण्डले 15.4 ओभरमा सबै विकेट गुमाएर मात्र 19 रन बनाएको थियो। नेपालका आरती बिडारीले 3 तथा इन्दु वर्मा र सरिता मगरले 2-2 विकेट लिँदा रुबिना छेत्री, सीता राणा, मगर र सोनु खड्गाले 1-1 विकेट हात पार्नुभयो। यो समूहबाट युएईले पनि उपविजेता बन्दै सेमी फाइनलमा प्रवेश गरेको छ।
र थ्रेस्टार क्लब धनगढी रंगशालामा जारी तेस्रो संस्करणको सुदूरपश्चिम खपथर गोल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। हिजो भएको पहिलो सेमी फाइनलमा थ्रेस्टारले मेची नेत्रालयलाई 2-0 गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो। थ्रेस्टारले अब उपाधिका लागि आज हुने दोस्रो सेमी फाइनलमा संकटा क्लब र विभागीय नेपाल पुलिस क्लबको विजेतासँग प्रतिस्पर्धा गर्ने भएको छ। मफसलको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको विजेता ले भने 21 लाख रुपे विजेताले 10 लाख रुपियाँ हात पार्नेछन्।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
अरू प्रदेशको तुलनामा कर्णाली प्रदेश भूकम्पको बढी जोखिममा। वीरेन्द्रनगरका 68% घर भवन आचार संहिता अनुसार बनेको नगरपालिकाको तथ्याङ्क।
केन्द्र सरकारले प्रदेश र स्थानीय तहलाई योजना हस्तान्तरण गर्दा आलटाल गरेको कंग्रेस नेता महतको आरोप। कंग्रेसकै नेतृत्वमा समस्या रहेको भनाई।
9 दिनदेखि अनसन र डाक्टर गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दै माग पूरा गर्न सरकारले चासै नदेखाएन।
र नेपाल समूह विजेता बन्दै टी ट्वेन्टी महिला क्रिकेटको सेमी फाइनलमा, 3-स्टार खपतट गोल्ड कप फुटबलको फाइनलमा प्रवेश। हौस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु र मधुबन बिदा हुन्छौँ। नमस्ते।